الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين وعلى آله وأصحابه أجمعين أما بعد فقد قال الله تبارك وتعالى في القرآن المجيد والفرقان الحميد أعوذ بالله من الشيطان الرجيم إنه من يتقي ويصبر فإن الله لا يضيع أجر المحسنين صدق الله العظيم. بزرگوں اور دوستو, سورہ یوسف کی ایک آیت میں نے ابھی آپ کے سامنے تلاوت کی جس میں اللہ تعالیٰ نے حضرت یوسف علیہ الصلاۃ والتسلیم کے ایک جملے کا تذکرہ فرمایا جو دو باتوں پر مشتمل ہے, جس میں دو صفتوں کا تذکرہ ہے, انسان کے ایسی دو کوالٹیز کا تذکرہ ہے جو انسانی زندگی میں بڑی اہم, بہت ہی نتائج برآمد کرنے والی, غیر معمولی اثر انداز ہونے والی ہیں. یہ صفتیں کیا ہیں, اس کا تذکرہ کرنے سے پہلے میں چاہوں گا کہ سورہ یوسف میں اللہ تعالیٰ نے حضرت یوسف علیہ السلام کی زندگی کے جو اہم مراحل کا تذکرہ فرمایا اس کی جانب اشارہ کر دوں. وہ سورہ یوسف جس کے بارے میں اللہ تعالیٰ ارشاد فرماتا ہے احسن القصص, جس میں سب سے پیارا, سب سے اچھا, سب سے عمدہ, سبق آموز قصہ بیان کیا گیا. وہ قصہ حضرت یوسف علیہ الصلاۃ والتسلیم کا ہے, جن کی شخصیت کا جو تاریخی پس منظر ہے, بیک گراؤنڈ ہے, وہ آپ کے ذہنوں میں ہوگا کہ وہ حضرت یعقوب علیہ السلام کے فرزند ہے جو نبی و رسول, اور حضرت اسحاق علیہ الصلاۃ والتسلیم کے پوتے ہیں جو نبی و رسول, حضرت ابراہیم علیہ الصلاۃ والتسلیم کے پرپوتے ہیں جو نبی و رسول. اسی لیے حضور اکرم صلی اللہ علیہ وسلم سے یہ پوچھا گیا کہ دنیا میں کون سب سے زیادہ معزز ہے, تو آپ نے ارشاد فرمایا یوسف ابن کریم ابن کریم ابن کریم, یوسف سے معزز کون ہو سکتا ہے کہ ان کا سلسلہ نسب نبیوں اور رسولوں پر مشتمل. یہ حضرت یوسف علیہ السلام بچپن میں خواب دیکھتے ہیں اور اس خواب کی وجہ سے کچھ امتحانوں سے گزرتے ہیں. ان آزمائشوں میں ایک پہلی آزمائش یہ تھی کہ خود ان کے اپنے بھائیوں نے ان کو کنویں میں ڈالا. حضرت یوسف علیہ السلام کو ایک قافلے نے کنویں سے نکالا, مصر میں بیچا. مصر میں حضرت یوسف علیہ السلام غلاموں کی زندگی بسر کرتے ہیں. اب آپ سوچئے, نبیوں اور رسولوں کے خاندان کا یہ لڑکا, لیکن جو ڈیوٹیز دی جاتی تھی, جو ذمہ داریاں دی جاتی تھیں, ان میں کوئی کسر اٹھا کر نہ رکھتے. وہ ان ساری ذمہ داریوں کو پوری دیانتداری کے ساتھ انجام دیتے. اس کے ساتھ ساتھ آپ کی سیرت میں آتا ہے کہ آپ حضرت ابراہیم علیہ الصلاۃ والتسلیم کی تعلیمات جو تھی عبادتوں کی, اس کو بالکل نہ بھلاتے جو انہوں نے اپنے والد حضرت یعقوب علیہ السلام سے لی تھی. ابراہیمی انداز اس زمانے کی جو نمازیں رہی ہوں گی، جو عبادتیں رہی ہوں گی، وہ ساری چیزیں ادا کرتے، برائیوں سے بچتے، اچھے کام کرتے رہتے، اسی عالم میں نوجوانی کی منزل کو پہنچتے ہیں، ایک نئی آزمائش سے گزرتے ہیں جس میں ان کے کردار کو آزمایا جاتا ہے، حضرت یوسف علیہ السلام کے کریکٹر کو پرکھا جاتا ہے، لیکن حضرت یوسف علیہ السلام اس موقع پر بھی ثابت قدم رہتے ہیں۔ پھر ان کو جیل میں ڈالا گیا، جب ان کو قید کیا گیا تو ہمارے ذہنوں میں رہنا چاہیے کہ اس زمانے میں جو قیدیوں کا مسئلہ ہوتا وہ موجودہ دور کا نہیں کہ ہیومن رائٹس والے بھی واچ کر رہے ہوں اور جیل میں جا رہے ہوں، دیکھ رہے ہوں کہ کھانا مل رہا ہے کہ نہیں مل رہا ہے، رات کو سونے کے لیے بستر فراہم کیا گیا ہے یا نہ کیا گیا ہے۔ اس زمانے میں قید میں ڈالنے کے معنی ہوتے تھے جانوروں سے ابتر زندگی۔ اس مصیبت سے حضرت یوسف علیہ السلام گزرتے ہیں، اور قید میں بھی حضرت یوسف علیہ السلام نے اپنے مقصد کو نہیں بھلایا۔ اللہ تعالیٰ ارشاد فرماتا ہے کہ حضرت یوسف علیہ السلام وعظ و نصیحت کرتے تھے، قیدیوں کے درمیان نیکی کی دعوت دیتے تھے، یہاں تک کہ وہ دو قیدیوں کا مسئلہ آیا جس کا تذکرہ سورہ یوسف میں تفصیل کے ساتھ ہے، کہ ایک نے خواب دیکھا کہ اس کے سر پر ایک سینی رکھی ہے، برتن رکھا ہے جسے پرندے کھا رہے ہیں، دوسرے نے خواب دیکھا کہ وہ پھلوں کو نچوڑ رہا ہے، اس کا جز نکال رہا ہے۔ حضرت یوسف علیہ السلام نے خواب کی تعبیر بتلائی، اور کچھ واقعات ہوتے گئے، میں تفصیل میں نہیں جا سکتا، یہاں تک کہ اس وقت کے بادشاہ کو اطلاع ملی کہ قید میں ایک ایسا قیدی ہے جو بڑا ذی علم ہے، سمجھدار ہے، بڑی حکمت کی باتیں کرتا ہے، اور بڑا متقی ہے، بڑا عبادت گزار ہے۔ اس نے حضرت یوسف علیہ السلام کو باہر نکالنے کی کوشش کی، حضرت یوسف علیہ السلام نے اپنے معاملے کی تحقیق کروا لی، اور جب حقیقت سامنے آ گئی کہ حضرت یوسف علیہ السلام پاک دامن ہیں، حضرت یوسف علیہ السلام سے کسی قسم کی کوئی کوتاہی نہیں ہوئی، گناہ نہیں ہوا، یہ حقیقت کھل کر جب آ گئی، تب حضرت یوسف علیہ السلام جیل سے باہر آتے ہیں۔ بادشاہ نے اپنا خواب بیان کیا، حضرت یوسف علیہ السلام نے تعبیر بھی بتلائی، تدبیر بھی بتلائی، خواب کی حقیقت بھی بتلا دی، اور اس خواب کی جو تعبیر تھی، جو مسائل آنے والے تھے قحط کے، وہ اس سے کیسے نمٹا جائے، یہ طریقہ کار بھی بتلا دیا۔ حضرت یوسف علیہ السلام مقبول ہوتے چلے گئے، اور یہاں تک کہ وہ بادشاہ لاولت تھا، اس کو اولاد نہیں تھی، یہ فرعون کے خاندان سے پہلے کی بات ہے، یہ دوسرا خاندان تھا جو حکومت کر رہا تھا، جو چرواہوں کا خاندان کہلاتا تھا۔ تو بادشاہ نے حضرت یوسف علیہ السلام سے کہا کہ آپ جانشین بن جائیں، حکومت سنبھال لیں۔ حضرت یوسف علیہ السلام نے فرمایا مجھے حکومت سے سروکار نہیں ہے، ہاں چونکہ قحط بہت خطرناک زبردست پڑنے والا ہے، اسی لیے غلہ کیسے تقسیم کیا جائے، سارے انسانوں کو کھانے پینے کی چیزیں کیسے ملے، یہ ذمہ داری میں لے سکتا ہوں۔ لہذا حضرت یوسف علیہ السلام یہ ذمہ داری نبھا رہے ہیں، اور شام سے جس کو اب ٹکڑے ٹکڑے کر دیا گیا، جس میں جب ہم شام کہتے ہیں تو فلسطین بھی آ جاتا ہے، جارڈن بھی آ جاتا ہے، سیریا بھی آ جاتا ہے، یہ ملک بہت ہی زبردست قحط سے دوچار تھا، اور حضرت یوسف علیہ السلام کے بھائی یک کے بعد دیگرے ایک سال، دو سال، تین سال آپ کی خدمت میں آتے رہے، یہاں تک کہ جب تیسری مرتبہ آئے تو ان کی حالت بڑی سنگین تھی۔ حضرت یعقوب علیہ السلام کو اپنے گھر میں بیمار چھوڑا تھا، بہت ضعیف ہو چکے تھے والد ماجد، گھر کے حالات بہت خراب ہو چکے تھے، روایتوں میں آتا ہے کہ گھر کا سامان بھی بک چکا تھا، بڑے خالی ہاتھ حضرت یوسف علیہ السلام کی خدمت میں حاضر ہوئے۔ गल्ला ख़रीदने के लिए उनके पास पैसे भी नहीं थे, सैकड़ों किलोमीटर का सफ़र करके आए हुए थे, तो उन्होंने हज़रत यूसुफ़ अलैहिस्सलाम को बग़ैर पहचाने हुए कि ये हमारा वही भाई है जिसको हमने बीसों साल पहले कुएं में डाला था। हज़रत यूसुफ़ अलैहिस्सलाम की खिदमत में ये कहते हैं कि हम बहुत मुसीबत ज़दा हैं, परेशान हाल हैं, लुट गए हैं, वाली साहब बहुत ज़ईफ़ हैं, रोते रहते हैं, उनके आँखों की बीनाई जा चुकी है, हालात बहुत दगरगो हैं, ख़राब है, और हम दाने दाने के लिए तरस रहे हैं और आपकी खिदमत में हाजिर हुए हैं, लेकिन हमारे पास कीमत नहीं है गल्ला ख़रीदने के लिए, हम खाली हाथ आए हुए हैं। तसद्दक अलैना इन्नल्लाह यज़िल मुतसद्दिकीन, हम आपसे सदक़े की उम्मीद करते हैं, आप हमको सदक़ा इनायत फरमाइए। तो हज़रत यूसुफ़ अलैहिस्सलाम रो पड़े, चाहे कुछ भी हो वो उनके भाई थे, चाहे कुछ भी हो वह हज़रत याकूब अलैहिस्सलाम के साहिबजादे थे, चाहे कुछ भी हो वह हज़रत इसहाक़ अलैहिस्सलाम के पोते थे, चाहे कुछ भी हो वह हज़रत इब्राहीम अलैहिस्सलाम का ख़ानदान था जो सदक़ा मांग रहा था, भीख मांग रहा था। तो हज़रत यूसुफ़ अलैहिस्सलाम काबू न रख सके और ये इरशाद फरमाया कि ज़रा सोचो तुम लोगों ने यूसुफ़ के साथ क्या किया था, तुम लोगों ने यूसुफ़ के साथ क्या किया था, ज़रा एक बार उस पर गौर करो, हालात बहुत ख़राब हो चुके हैं, लेकिन तुम लोगों ने भी क्या किया था इस पर भी तो नज़र होनी चाहिए। उन लोगों ने कहा ये कैसे हो सकता है कि यूसुफ़ का मामला आप उससे वाकिफ़ हों, लिहाजा हो ना हो आप ही यूसुफ़ हैं। हज़रत यूसुफ़ अलैहिस्सलाम ने कहा हाँ मैं यूसुफ़ हूँ, और देखो ये बिन्यामीन मेरा भाई भी है महल में, और याद रखो अब ये जुमला हज़रत यूसुफ़ अलैहिस्सलाम फरमा रहे हैं क्या, इन्नहु मैं यत्तकी व यस्बिर फ़इन्नल्लाह ला युज़ी अजर अल-मुहसिनीन, जिसके बारे में मैं अर्ज़ कर रहा था कि दो सिफ़तें हैं जो इंसानी ज़िंदगी को बका देती हैं और इंसान जिन मकासद को लेकर चलता है और अपनी ज़िंदगी में जिन चीज़ों को अचीव करना चाहता है, जो टारगेट बनाता है और उसके लिए आगे बढ़ता है, तो वो कैसे हासिल कर सकता है। इस उक़दे को, इस मसले को कुरान पाक ने इस जुमले के ज़रिए से हल किया कि हज़रत यूसुफ़ अलैहिस्सलाम फरमाते इन्नहु मैं यत्तकी व यस्बिर, याद रखो अगर तुम्हारे अंदर तकवा है सिफत नंबर एक और सब्र है सिफत नंबर दो, अगर ये दो सिफतें हैं तो तुमको कोई हटा नहीं सकता अपने मकसद से और अपने उस मंजिल से जिसके लिए तुम चल रहे हो, कभी भटक नहीं सकते तुम, क्योंकि अल्लाह ताला ने यह तहिया फरमाया कि ऐसे बंदों को फ़इन्नल्लाह ला युज़ी अजर अल-मुहसिनीन, ऐसे नेक बंदों के अजर को अल्लाह ताला कभी ज़ाया नहीं करता। इससे पहले कि मैं बतलाऊँ तकवे की सिफत क्या है और इससे पहले कि मैं बतलाऊँ सब्र किसको कहते हैं, या आयत के नुज़ूल के वक्त को भी याद दिला दूँ कि ये वो वक्त है जबकि हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम मक्का मुकर्रमा में मुखालिफतों के तूफ़ान के सामने खड़े हुए हैं, ज़बरदस्त बाइकॉट चल रहा है, तिजारत करने की इजाज़त नहीं है, बनी हाशिम से रवाबित और ताल्लुकात रखने की इजाज़त नहीं है, और हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम पर ईमान कबूल कर लेने वाले सहाबा वो ऐसी आजमाइशों से गुज़र रहे हैं कि उनकी दुकानों को लूटा जाता है, उनमें से बाज़ों को शहीद भी किया गया, हज़रत सुमैया शहीद हो चुकी हैं, हज़रत अम्मार शहीद हो चुके हैं, हज़रत अम्मार के वालिद शहीद हो चुके हैं। ऐसी सूरत हाल में जबकि बज़ाहिर चंद मुसलमान हज़रत अरकम के मकान में छुप कर हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से मुलाकात करते हैं, मक्के मुकर्रमा के अमीर बड़े सरदारों का एक वफ्द आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर होता है और कहता है कि ऐ मोहम्मद क्यों ना हम बातचीत के ज़रिए से इस मसले को ख़त्म कर लें, क्योंकि ख़ानदान बढ़ चुके हैं और मियाँ बीवी में लड़ाई हो चुकी है, बाप बेटे का नहीं रह गया, बेटा बाप के मुखालिफ हो चुका है, मक्के मुकर्रमा के हालात बड़े ख़राब हो चुके हैं, तो हम और आप बैठकर बातचीत करते हैं और एक नतीजे पर पहुंचते हैं ताकि ये हालात सुधर जाएँ। हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कहा मैं हमेशा खैर मकदम करने तैयार हूँ, आ जाओ। मैं खुद चाहता हूँ इन जनों होली सलमी फजना लहा, जब कभी ये लोग ए नबी सलामती की तरफ अमन की तरफ झुकें तो आप इस्तकबाल कीजिए, आगे बढ़िए। आप सल्लल्लाहु अलैहि वसल्लम ने बुलाया उनको, उन्होंने कहा कि मोहम्मद हम जानते हैं कि आप कुरैश के सबसे मुअज्ज़ज़ ख़ानदान बनी हाशिम के एक फ़र्द हैं, और अगर आप ये चाहते हैं कि दुनिया की खूबसूरत तरीन औरत से निकाह करना तो हम ऐसी लड़की आपकी खिदमत में पेश कर देंगे। अगर आप दौलत चाहते हैं तो पूरी अरब की दौलत हम आपके कदमों में लाके डाल देंगे, और अगर हम हुकूमत चाहते अगर आप हुकूमत चाहते हैं तो हम पूरी अरब की सरदारी आपको देने के लिए तैयार है। ये जो आपने दावत दे रखी है ला इलाहा इल्लल्लाह तुफ्लिहून की, इस पर आप कॉम्प्रोमाइज़ कर लीजिए। आपको जो करना है करिए, हमारे बुतों के ख़िलाफ़ कुछ ना बोलें, शिर्क के ख़िलाफ़ कुछ ना बोलें। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का जवाब आप जानते हैं, सीरत में बहुत मशहूर है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया मेरे एक हाथ में चांद और दूसरे हाथ में सूरज रख दो और फिर चाहो कि मैं विड्रॉ हो जाऊँ इस दावत से तो नहीं हो सकता, मैं तो ये करके रहूँगा। फरमाया उस वक्त तक मैं ये करूँगा जब तक कि अल्लाह ताला का फ़ैसला ना आ जाए और मेरी वफात ना हो जाए। वो बड़े मायूस हुए, इन संगीन हालात में ये सूरह यूसुफ नाजिल हुई, और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को भी तसल्ली अल्लाह ताला ने दी और सहाबा को भी तसल्ली दी कि हालात अगरचे के संगीन हैं लेकिन याद रखो इन्ना माल उसरी यूसरन, हर तंगी के बाद फिर हालात खुशगवार होते हैं, ठीक ठाक होते हैं। साबित कदमी की ज़रूरत है। इस सूरत में अल्लाह ताला ने सूरह यूसुफ में ये पैगाम दिया कि आगे बढ़ने के लिए तुम्हारा जो फार्मूला होना चाहिए वो दो चीज़ों पर मबनी हो, एक तो ये कि तकवा हो, दूसरे ये सब्र हो। तकवा किसको कहते हैं? तकवा अरबी में जो ये लफ्ज़ बना है ट्रिलेटरल रूट से जो निकला है वाउ काफ या से, और तरक्की करके जो तकवे तक इत्तका तक मुत्तकी तक पहुंचता है, ये लफ्ज़ इसके माने होते हैं अपने आप को बचाना। असलन किस चीज़ से बचाना? अल्लाह ताला के गज़ब से बचाना। किस चीज़ से बचाना? अपनी नुकसानदेह चीज़ों से अपने आप को बचाना। बहुत सारी चीज़ें इस दुनिया में इंसान को उसकी मंजिल तक पहुंचने से रोक देती है, लायानी चीज़ें, बेकार चीज़ें, इंसान को मशगूल कर देती है दूसरी चीज़ों में, बसा औकात वो अपनी मंजिल भूल जाता है। हमने अपने छोटे बच्चों को देखा है कि आप उनको सुबह कुछ काम दीजिए लाने के लिए, कुछ पैसे दे दे, तो मालूम हुआ घंटा दो घंटा तीन घंटा लेट आ रहे हैं। आप पूछेंगे कि तुमने इतनी देर क्यों कर दी, पाँच मिनट का रास्ता है, तो मालूम यह हुआ कि आते जाते उनको रास्ते में कुछ ऐसी चीज़ें मिल गई जिसमें वो मगन हो गए, मशगूल हो गए, भूल गए उनको क्या काम दिया गया था। कभी कभी पूरा पूरा दिन लग जाता है, और कभी कभी वालदैन परेशान हो जाते हैं बच्चा कहाँ गायब हो गया, घंटे दो घंटे में आ जाना चाहिए था, शाम हुई जा रही है। और इसीलिए कहा जाता है सुबह का भूला शाम घर लौटाता है तो भूला हुआ नहीं कहलाता, इत्मीनान हो जाता है। लेकिन अगर वो शाम तक भी ना लौट कर आए तो फिर सोचिए वालदैन की मुसीबत कितनी बढ़ जाती है। इस चीज़ को आप जहन में रखिए कि तकवा कहते हैं लायानी चीज़ों से बचना, तकवा कहते हैं बेकार चीज़ों से बचना, तकवा कहते हैं जिन चीज़ों को अल्लाह ताला ने पसंद नहीं फरमाया, अल्लाह ताला ने जिन चीज़ों को हराम करार दिया, अल्लाह ताला ने जिन चीज़ों को नाजायज़ करार दिया उनमें अपने दामन को उलझने न देना, उनमें अपने वक्त को बर्बाद न करना, ये तकवा है। जब बंदा ये सिफत अपनाता है तो लाजमी बात है वो अल्लाह के गज़ब से ऐटोमेटिकली बचेगा, अल्लाह ताला की नाराज़गी से बच जाएगा, उसके अजाब से बच जाएगा। यह है तकवा जिसके बारे में अल्लाह ताला इरशाद फरमाता है कि याद रखो जब तुम ये तकवे की सिफत अपनाओगे तो हम वहाँ वहाँ से तुमको रिस्क देंगे जहाँ से तुमने सोचा भी ना होगा। और फरमाया यजअलहु फुरकानन, हम तुम्हारे अंदर एक शऊर पैदा करेंगे, एक विजडम पैदा करेंगे, एक दानाई पैदा करेंगे जिससे तुम इस दुनिया की हकीकत को समझ सकोगे, धोखों में नहीं पड़ोगे, परेशान नहीं रहोगे, बल्कि हकीकत तुम्हारे सामने खुली हुई रहेगी। लिहाजा ये वो तकवे की सिफत है जिसके बारे में हज़रत यूसुफ अलैहिस्सलाम ने फरमाया कि इन्नहु मयत्तकी, और दूसरी बात इरशाद फरमाया वयस्बिर, और जो सब्र करता है, صبر کا جو اردو میں ترجمہ ہوتا ہے، صبر کا جو مفہوم ہم اردو دا حضرات لیتے ہیں وہ یہ، کوئی حادثہ ہو جائے تو خاموش رہنا یہ صبر، جیب کٹ گئی، پیسے لٹ گئے، صبر کر لو، اب کچھ بھی نہیں کر سکتے، یہ مفہوم مجبوری کا سا مفہوم لیتے ہیں، لیکن عربی میں صبر کا مفہوم مجبوری کا نہیں ہے، یاد رکھیے، عربی میں صبر کا مفہوم ہے آپ اپنے مقصد پر قائم رہنا، جمے رہنا، جڑے ہوئے رہنا، حالات چاہے کیسے بھی آئیں آپ کو حالات اکھاڑ نہ سکے اپنے مقصد سے، دور نہ کر سکے، یہ صبر ہے، یہ صبر ہے۔ اگر ایمان پر ہے بندہ تو ایمان پر جمع رہے، حالات چاہے کتنے ہی سخت ترین کیوں نہ آ جائے، ایمان کی صفات سے اکھڑ نہ جائے، وہ محروم نہ ہو جائے، یہ ہے صفت صفت صبر۔ یہ صبر انسان کو بیماریوں میں بھی کرنا پڑتا ہے، یہ صبر انسان کو دشمنوں کے حملوں کی صورت میں بھی کرنا پڑتا ہے، یہ صبر انسان کو اپنی مالی تجارتی نقصانات کی شکل میں بھی اٹھانا پڑتا ہے، یہ ساری صورتوں میں انسان صبر کا دامن تھامے رہے تو پھر لازمی بات ہے انسان اپنی منزل کو پہنچ کر رہتا ہے، اپنے مقصد کو پا کر رہتا ہے، جو بھی مقصد انسان بناتا ہے۔ کبھی کبھی انسان اس دنیا میں ایک مقصد بناتا ہے اور اس مقصد کو حاصل کرنے کے لیے کوشش کرتا ہے، لیکن بیچ میں کچھ ایسی چیزیں آتی ہیں جو اس کو اس کی منزل سے بہت دور کر دیتی ہیں۔ اس میں یاد رکھیے، سخت حالات، مصیبتیں، پریشانیاں، بیماریاں، یہ انسان کو اکثر و بیشتر منزل سے دور نہیں کرتی ہیں، کبھی کبھی کر بھی سکتی ہیں، لیکن زیادہ تر جو منزل سے دور کرنے والی چیزیں ہیں وہ راحتیں، آسانیاں، تناسانی، کامیابیاں، یہ انسان کو بھٹکا دیتی ہیں۔ لہذا جیسے میں مثال دے رہا تھا حضرت یوسف علیہ السلام کی، اسی روشنی میں میں آپ کو بتلا دوں کہ جب حضرت یوسف علیہ السلام محل پہنچ گئے تو اگر محل کی راحتوں کو اور محل کی برائیوں کو، اس کے کلچر کو اور بیگمات کی جو مجلسیں جمتی تھی اس میں جشن کرنے کو حضرت یوسف علیہ السلام قبول کر لیتے تو قیامت تک اپنی منزل تک نہیں پہنچتے۔ لولا رآ برہان ربہ، لیکن اللہ تعالیٰ نے وہ معصوم صفت دی تھی حضرت یوسف علیہ السلام کو، جو ساری ان تعیش پسند چیزوں کی دعوت کے باوجود حضرت یوسف علیہ السلام اپنے مسلک پر جمے رہے، اپنے دین پر جمے رہے، ایمانی تقاضوں پر، اس تربیت پر جو حضرت یعقوب علیہ السلام و تسلیم نے کی تھی اس پر جمے رہے، اور اسی لیے کہا کہ وہ پہاڑ کی طرح جمے رہے اس وقت جب کہ حضرت یوسف علیہ السلام کو گناہوں کی دعوت دی گئی، اور کہا کیا فرمایا، انہ ربی احسن مثوایا، معاذ اللہ، اللہ کی پناہ، پروردگار میرے ساتھ حسن سلوک کر رہا ہے، اس کا میں بدلہ یہ دوں کہ گناہ کروں، یہ ہو نہیں سکتا، یہ ہو نہیں سکتا کہ میں گناہ کروں۔ تو کہا ہم تم کو جیل میں ڈال دیں گے، جیل میں ہم تم کو سڑا دیں گے۔ پھر میں عرض کرتا ہوں کہ جیل کا مفہوم اس زمانے میں کچھ اور تھا اور آج کے جیل کا مفہوم کچھ اور ہے، یاد رکھیے۔ آج تو خاندان والے ملاقات بھی کرتے ہیں، آج تو بہت ساری فیسلٹیز جیل میں دی جاتی ہے، اس زمانے میں تو ہوتا یہ تھا کہ کبھی کبھی ان حکمرانوں کو جب مسخرہ پن سوچتا تو قیدیوں کو بھوکے درندوں سے لڑا کر بھیڑا کر تماشا دیکھا کرتے۔ ہم لوگوں نے وہ اسٹیڈیم دیکھا جہاں یہ تماشے ہوا کرتے تھے، تو سوچیے آپ اس زمانے میں جو قید کا تصور تھا، رونٹے کھڑے ہو جاتے۔ لیکن حضرت یوسف کا کیا جواب تھا، ربی سجن احب الیہ مما یدعوننی الیہ، پروردگار جس گناہ کی جانب یہ مجھے بلا رہے ہیں وہ گناہ کرنے کے مقابلے میں میں جیل میں سڑ جاؤں، یہ بہتر ہے میرے لیے، یہ بہتر ہے کہ میں جیل میں مر جاؤں اور سڑ جاؤں، لیکن میں گناہ کرنے والا نہیں۔ تو کبھی کبھی یاد رکھیے، تناسانیوں کی دعوت، کبھی کبھی عیش کی دعوت، تعیش کی دعوت، یہ انسان کے زیادہ قدم روک لیتی ہے۔ حضور اکرم صلی اللہ علیہ وسلم اگر یہ ارشاد فرماتے کہ ٹھیک ہے زبردست حکومت اگر مل جائے تو پوری دنیا میں میں اسلام کا بول بالا کر دوں گا، اور اس کے بعد یہ تجویز رکھ دیتے ٹھیک ہے تم لوگ کہہ رہے ہو نا پورے عرب کی حکومت مجھے دے دو گے، تو اگرچہ کہ بظاہر مقصد بڑا اچھا معلوم ہو رہا ہے، لیکن سوچئے کہ حضور اکرم صلی اللہ علیہ وسلم مدینہ منورہ کی ہجرت نہیں کر پاتے، مدینہ منورہ میں اسلامی اسٹیٹ قائم نہیں ہوتی، مکہ مکرمہ فتح نہیں ہوتا، اور پھر دنیا کا جغرافیہ تبدیل نہیں ہوا ہوتا۔ لہذا حضور اکرم صلی اللہ علیہ وسلم سمجھ رہے تھے کہ یہ حکومت، قیادت، تعیش کی جو دعوت ہے مجھے منزل سے دور کر دے گی، مجھے اس کو قبول نہیں کرنا، مجھے اس کو قبول نہیں کرنا, مجھے ثابت قدم رہنا ہے ان حالات پر. لہذا جب کبھی ہم زندگی کا ایک اچھا مقصد بنائیں, اس مقصد کے لیے ہم کو جدوجہد کرنی پڑے گی, اور اس جدوجہد میں, اس کوشش میں جو ہمارا ہتھیار ہوگا وہ ایک تو تقویٰ اور دوسرے صبر, ثابت قدمی, جمع رہنا, استقامت. یہ دونوں صفتیں جب ہمارے اندر آئے گی تو ہم اس منزل کو پا سکیں گے, اس مقصد کو پا سکیں گے جو مقصد ہماری کامیابی کا اور جو مقصد ہماری کامرانی کا مقصد کہلائے گا. یہ ایک دنیا کی زندگی کے سلسلے میں عرض کرتے ہوئے میں اب اور آگے ایک اشارہ کروں, اور اس اشارے پہ انشاءاللہ میں گفتگو ختم کروں گا کہ اللہ تعالیٰ نے ہمارا ایک مقصد بنایا ہے, اور وہ مقصد کیا ہے. اللہ تعالیٰ نے ہم سب کے لیے ایک مقصد قرآن پاک میں بار بار بیان کیا, اور وہ یہ کہ اللہ تعالیٰ نے ارشاد فرمایا کہ دیکھو میرے بندو, یہ دنیا کی عارضی زندگی اور اس زندگی کا ساز و سامان دینا میری ذمہ داری ہے, یہ میری ڈیوٹی ہے. اور تم کو میں نے کیوں پیدا کیا کہ وما خلقت الجن والانس الا لیعبدون, تم مجھے پہچانو, میری عبادت کرو, میری اطاعت اور فرما برداری کرو. اور اس کا نتیجہ کیا ہوگا, اس کا رزلٹ کیا نکلے گا, ارشاد فرمایا جنت. اور پھر جنت کی نعمتوں کا اللہ تعالیٰ نے تذکرہ فرمایا, اور بڑی خوبصورت نعمتوں کا تذکرہ کرتے 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 اللہ تعالیٰ نے ارشاد فرمایا وَرِضْوَانٌ مِّنَ اللَّهِ أَكْبَرُ, اور میرے بندوں سے بڑھ کر اور کیا نعمت ہوگی, تم کو میری خوشنودی مل جائے گی, میں ہمیشہ کے لیے تم سے راضی ہو جاؤں گا. جس محبوب کو بن دیکھے ہم پوچھتے ہیں, جس کے آگے ہم اپنی پیشانی رگڑتے ہیں, اور یؤمنون بالغیب, کہ ہم نے اس کو دیکھا نہیں لیکن ہم اس کی عبادت کرتے ہیں, ہم نے اس کی جنت کو نہیں دیکھا لیکن اس کے حصول کے لیے تڑپتے ہیں, جب ان چیزوں کو ہم دیکھ لیں گے, ساری حقیقتیں ہم کو مل جائیں گی, تو فرمایا ذالک الفوض العظیم, اس سے بڑھ کر کوئی کامیابی نہیں ہے, یہ آخری درجے کی کامیابی ہے. اور اسی آخری درجے کی کامیابی, اسی فائنل کامیابی کا تذکرہ کرتے ہوئے اللہ تعالیٰ ارشاد فرماتا ہے ان الابرار لفی نعیم, اے میرے پیارے بندو, تم میری نعمتوں کی بارش میں رہو گے, میری نعمتوں میں رہو گے. اور میری ان نعمتوں میں کیسی نعمتیں ہوں گی, سینکڑوں ہزاروں نہیں لاکھوں, ان نعمتوں میں اللہ تعالیٰ ارشاد فرماتا ہے یسقون من رحیق مختوم, کہ تم کو پینے کے لیے ایک مشروب ملے گا, ایک ایسا مشروب ملے گا جو جس کے اوپر ایک مہر لگی ہوئی ہوگی. اور ارشاد فرمایا ختامہ مسک, جب دنیا میں کوئی چیز سیلڈ کی جاتی ہے تو اس کے لیے ایسی چیزیں استعمال کی جاتی ہیں, ایسے کیمیکلز استعمال کیے جاتے ہیں جس کے اندر بدبو ہوتی ہے, جو سستے قسم کا ہوتا ہے, جو انسانی صحت کے لیے مضر نقصان دہ ہوتا ہے. لیکن ارشاد فرمایا جو تم کو پینے کے لیے مشروب دیا جائے گا وہ بھی سیلڈ اور پیک ہوگا, لیکن یاد رکھو اس کو سیل کیا جائے گا مشک سے, مشک سے جو دنیا کی قیمتی ترین چیزوں میں سے ایک چیز سمجھا جاتا ہے. اور فرمایا دیکھو بندو, یہ نعمت ہے, وہ نعمت ہے لازوال جنت کی نعمتیں, جس کو حاصل کرنے کے لیے تم کو کمپٹیشن کرنا چاہیے, وہ فی ذالک فلیتنافس المتنافسون, اس کے لیے محنت کرو, اس منزل کے لیے چلو, اس منزل کے لیے کوشش کرو, اس مقصد کے لیے تن من دھن کی تم بازی لگا دو. لیکن یاد رکھو کہ زاد راہ جو ہوگا ساتھ میں تمہارے جو چیزیں ہونی چاہیے وہ یہ کہ ایک تو تقویٰ ہو, اور دوسرے یہ کہ صبر ہو. اور تقوی کی وضاحت میں کر چکا ہوں, ناجائز چیزوں سے اجتناب ہو, گناہوں سے اجتناب ہو, حرام سے انسان بچتا رہے. اور ثابت قدمی یہ کہ حالات چاہے جیسے بھی آ جائیں, وہ اپنی منزل کو, اپنے راستے کو, اپنے طریقہ کار کو, اپنے منہج کو ہرگز نہ چھوڑے, ہرگز نہ چھوڑے. وہی عبادتوں والا طریقہ کار, وہی اللہ تعالیٰ کی خوشنودی حاصل کرنے والی زندگی, وہی وہ زندگی جس سے اللہ تعالیٰ کا فضل ہوتا ہے, احسان ہوتا ہے, جس کے بارے میں اللہ تعالیٰ نے ارشاد فرمایا صراط الذین انعمت علیہم, وہ راستہ جس پر میں نعمت کرتا ہوں, جس سے میں خوش ہوتا ہوں, اس راستے پر انسان چلتا رہے. یہ دونوں صفتیں عزیز دوستو آپ دیکھیں گے کہ نکھر کر روزے میں آتی ہے انشاءاللہ چند ہی دنوں بعد, 10-12 دنوں کے بعد سے آپ دیکھیں گے رمضان المبارک کا آغاز ہوگا. تو روزہ جو ہم دن بھر کے لیے ایک عمل کرتے ہیں, ایک عبادت سمجھ کے, آپ دیکھیں گے کہ اس میں دونوں چیزیں بہت ہی نمایاں کھل کر آتی ہیں. ایک تو یہ کہ آپ اللہ تعالیٰ نے جن چیزوں سے روک دیا اس سے بچتے رہتے ہیں, مکمل اجتناب. और धीरे धीरे रोज़ा गर्मी में आ रहा है, इस गर्मी के बावजूद और गर्मी में प्यास के बावजूद पानी का एक घूट बंदे मोमिन नहीं लेगा, क्यों अल्लाह ने रोका उसको? इन औकात में सहर से लेकर इफ्तार तक के वक्त में अल्लाह ताला ने इस बीच के वक्त में रोक दिया है कि वो पानी नहीं पी सकता, वो खाना नहीं खा सकता, वगैरह वगैरह। और इसके साथ साथ रोज़ा शुरू कर दिया सुबह, और उसके बाद फिर अब ये सोचा कि आधा दिन तो हो गया, जोहर तो हो चुकी है, आधे दिन का तो सवाब मिल गया, लिहाजा एक गिलास पानी पी लो, अब प्यास बहुत जम के लग रही, नहीं, सब्र सब्र करता रहेगा, शाम होती चली जाएगी, वक्त धीरे धीरे जैसे जैसे गुजरता जाएगा प्यास भूख की शिद्दत बढ़ती चली जाएगी, लेकिन वो साबित कदम रहेगा। और एक कतरा पानी का, अब पानी का मैं जिक्र इसलिए कर रहा हूँ वो ज़्यादा नागुजीर ज़रूरत है, एक कतरा भी पानी का उसके हलक से उतर नहीं सकता, क्यों? मौला का हुक्म है। जब ये दोनों चीज़ें मिलती हैं तो फिर इस तकवे और सब्र के बाद शाम में जब वो इफ्तार करता है तो उसका मकाम इतना ऊँचा होता है, इतना ऊँचा होता है कि उसके मुँह से जो बदबू आ रही होती है वो परवरदिगार के नज़दीक मुश्क से ज़्यादा पसंदीदा होती है। क्यों? ये सब्र और तकवे के बाद है, ये मकसद है जिसको ये बंदे मोमिन हासिल करता है, और यही रोज़ा हमारी तरबियत करता है कि हमारी पूरी ज़िंदगी एक रोज़े में गुजरनी चाहिए। वो पूरा रोज़ा क्या है? और हमारी पूरी ज़िंदगी रमज़ानुल मुबारक है एक तरह से, और वो रमज़ानुल मुबारक किस तरह का है कि हराम चीज़ों से हमेशा बचने के लिए हम तहिया कर लें, और फिर ये हमारा जज्बा ये वक्ती ना हो, ये टेम्पररी किस्म का ना हो, बल्कि ज़िंदगी ख़त्म होने तक ये हमारा मकसद रहे कि हम साबित कदम रहे दीन के तकाज़ों पर। फिर उसके बाद से इंशाअल्लाह अल्लाह ताला की वो नेमतें जो जन्नत की नेमतें कहलाती हैं, जो उसकी खुशनुदी की शक्ल में हम सबको मिलती हैं, इंशाअल्लाह उससे फिर कोई बंदे मोमिन को रोक नहीं सकता। वो फ़ीज़ाल का फल यतनाफसिल मुतनाफिसून, इसके लिए बड़ो लिमिसली हाजा फलिया अमल अलामिलून, इसके लिए अमल करने वालों अमल करो, जतन करो, अपनी ज़िंदगी लगा दो कि ये वो न ख़त्म होने वाली लाजवाल नेमतें हैं जो तुमको मिलेगी। तो फिर उसके बाद से अल्लाह के रसूल ने फरमाया कि ज़िंदगी में तुम उसका तसव्वुर नहीं कर सकते, ना आँखों ने ऐसा देखा, ना कानों ने सुना, और न किसी इंसान के कल्ब दिमाग में उसका तसव्वुर आ सकता है। वो नेमतें हम सबको मिलेंगी, लिहाजा रोज़े की हकीकत भी समझें, और फिर इसके बाद से हम अपने जीने का एक तरीक़ेकार बनाएं, एक करीना बनाएं, एक दस्तूर बनाएं कि अल्लाह की नाफरमानी से बचते हुए हमेशा साबित कदम रहेंगे। तो फिर इंशाअल्लाह आप देखेंगे कि अल्लाह ताला की रहमतें होंगी और हम कामयाबियों से हमकिनार होंगे। वा आखिरु दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।